कहिले समतल सागर भइरहे दिन्छ, कहिले छाल भइ उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन।
नमस्कार, कार्यक्रम बहकिने मनको पर्खाइमा बस्नुभएका तपाईँ सबैलाई आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत गर्न आइसकेका छौँ। म छु महावीर विश्वकर्मा। तपाईँ थाहा संसार नेटवर्क मार्फत देशभरिका 110 बढी रेडियोहरूबाट एकैसाथ यो कार्यक्रम सुनिरहनु भएको छ। बहकिने मनमा प्रेमको विषयमा कुरा गर्छौँ, साहित्यको मुक्तक विधाको विषयमा कुरा गर्छौँ। आज अलि फरक ढङ्गले कार्यक्रममा उपस्थित हुन खोजिरहेका छौँ। त्यो फरक यसर्थमा पनि कि तपाईँले बहकिने मनमा धेरै पहिलेदेखि बहकिने मनको जिङ्गल तपाईँले सुन्दै आइरहनु भएको छ, पुरुषको स्वरमा बहकिने मन, बहकिने मन भनेर। आज चाहिँ हामी बहकिने मन मार्फत नै यो एल्बमको गीत गाउने, यो जुन जिङ्गलमा आवाज दिने स्रष्टा कुमार गुरुङजीले ल्याउनु भएको नयाँ एल्बम को विमोचन आज हामी कार्यक्रम मार्फत नै गर्नेछौँ। र एकैपटक तपाईँ धेरैसम्म आज यो एल्बमको केही गीत सुनाउँछौँ। यसरी पनि यो आजको कार्यक्रम चाहिँ अलिकति पृथक रहेको छ। र हामीसँग कुमार गुरुङज्यूको यो पहिलो एल्बम सुगम विमोचन गर्नको लागि गायक तथा नायक यस कुमार हुनुहुन्छ, कवि रावत हुनुहुन्छ, अनि कुमार गुरुङजी आफै हुनुहुन्छ। म सबैभन्दा पहिले चाहिँ यहाँहरू तिनैजनालाई बहकिने मनमा हार्दिक स्वागत गर्दछु।
धन्यवाद।
म यस दाईबाटै कुराकानी सुरु गर्छु। पहिला केही तपाईँहरूको कुरा लिसकेपछि अनि हामी विमोचनमा जाउँला। दाईसँग कुमारजीको चाहिँ सङ्गत चिन्जान अलि पुरानो हो, अलि लामो। आज उहाँकै एल्बम आफैले विमोचन गर्नको लागि यो आजको दिनमा उपस्थित भइरहँदा कस्तो महसुस भइरहेछ तपाईँलाई?
मैले कसैलाई जन्माउन चाहेको एउटा सेलिब्रेटीले चाहिँ आज पूर्ण रूप पाएँ जस्तो मलाई लाग्छ। किनभने लगभग 10 अगाडि होला हाम्रो, होइन, 10 अगाडि कुमारजीसँग चाहिँ मेरो के सिलसिलामा भने धौलागिरीसँग मैले एउटा सारे गम भन्ने एउटा एल्बम नभने त्यो ट्र्याकको एल्बम थियो। त्यसबाट चाहिँ हामीले एउटा के गरेका थियौँ भने मैले स्ट्रगल जसरी मैले स्ट्रगल गर्नु पऱ्यो यो क्षेत्रमा आउनको लागि, कसै कि मसँग राम्रो क्षमता भइकन पनि सुनिदिने माध्यम थिएन, सुनाउनु सकिने माध्यमहरू थिएन, होइन। त्यस्तै गरी गुम्सेर बसेका गायनमा अलिकति क्षमता भएकाहरूलाई चाहिँ एउटा बाटो मिलोस् भनेर चाहिँ धौलागिरीको सहयात्रीमा चाहिँ सहायतामा चाहिँ हामीले एउटा सारेगामा भन्ने एल्बम निकालेका थियौँ। त्यो ट्र्याकको मात्रै एल्बम हो, त्यसमा चाहिँ गीत गाएर पठाउनु पर्ने थियो कि त्यसलाई। त्यो ट्र्याक हामीले पठाएपछि त्यसबाट हामी सेलेक्ट गर्थ्यौँ। त्यसमा चाहिँ यस्तो अहिलेको जस्तो यो सिङ्गिङ कम्पिटिसनहरू हुँदैन थियो त्यतिखेर, अनि हामीले चाहिँ त्यसबाट चाहिँ मेरो ट्र्याकमा गीत गाएर पठाउने जो कोही सिङ्गर हुनुहुन्छ उहाँहरूमध्येबाट हामी सेलेक्ट गर्छौँ, 10 कि 8 कति त्यस्तै, होइन, 8 चाहिँ सेलेक्ट गरेर चाहिँ एउटा एल्बम तयार पारिदिने भनेर मैले प्रस्ताव राखेको थिएँ धौलागिरीलाई। त्यो चाहिँ हामीले गऱ्यौँ। तर त्यो कस्तो भइदियो भने धेरैजनाबाट आएन। आउने मध्येमा जस्तो एउटा हाम्रो जुना रिजाल होला, रामचन्द्र काफ्लेजीको मिसेस हुनुहुन्छ उहाँ, होइन, उहाँ एकजना पर्नुभयो। त्यसरी हाम्रो कुमारजी र अरू 2-3 पर्नुभएको थियो। त्यसलाई त्यतिकै गर्न सकिएन, त्यसपछि त्यो एउटा एल्बमको रूपमा ल्याउन सकिएन। मैले कलेक्सनमा गाउन बोलाउने क्रममा चाहिँ ल तपाईँ सेलेक्ट हुनुभएको छ, तपाईँ काठमाडौँ आउनुहोस् भनेपछि चाहिँ कुमारजी आउनुभएको थियो, होइन। मेरो चाहना थियो कुमारजीलाई चाहिँ त्यतिखेर नै एउटा राम्रो एल्बम मार्फत नै प्रेजेन्ट गर्न सकियोस्, होइन, एउटा इस्टाब्लिस गराउन सकियोस् भन्ने चाहेको थियो, तर मैले गर्न सकिनँ त्यो। तर आजको दिनमा आइपुग्दाखेरि जसरी उहाँले चाहिँ 10 सङ्घर्षरत समयमा आज यो एल्बम देख्दाखेरि म त सरप्राइज भएको छु, किनकि मैले त्यतिखेर देखेको सोचेको, होइन, अवस्था जुन सपना मैले सोचेको थिएँ एउटा सेलिब्रेटीले पूर्ण रूप पाओस् भनेर, एउटा सिङ्गरले, क्रिएटरले पूर्ण रूप पाओस् भनेर जुन मैले महसुस गरेको थिएँ, त्यो महसुस गरेको कुरा चाहिँ आज यथार्थमा परिणत भएको छ होइन सुगम भनेर जने जुन हाम्रो कुमारजीले ल्याउनु भयो त्यतिखेर मैले स्वर सुन्दाखेरि नै उहाँमा जुन एल्बमको नामअनुसारको उहाँको आवाज त्यसै सुगम सङ्गीतलाई एकदम पर्फेक्ट म्याच गर्ने संजोगवश मैले त्यो माध्यमलाई नै फलो गर्दै पनि मैले एउटा गीत गर्ने मौका पाएँ उहाँको स्वरमा त्यो गीत पनि यसमा समावेश गर्नुभएछ उहाँले उहाँलाई म धन्यवाद पनि भन्न चाहन्छु होइन आज मेरो हातमा यो एल्बम आइपर्दाखेरि म चाहिँ एकदमै खुसी छु किनकि त्यतिखेर मैले टच गर्न खोजेको सिङ्गर क्रिएटर्स आजको रूपमा मैले सुन्न मौका पाइरहेको छु क्या त्यस र मेरो हातबाट उहाँको एल्बमलाई विमोचन गर्ने मौका पाउँदा झन् तपाईँहरू सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु पनि
अनि अब म यो अहिलेको पुस्ताको युवा सेलिब्रेटी कवि रावतजीको कुरा सुन्न चाहन्छु तपाईँ र कुमारजी चाहिँ एकदम नजिकको साथी उहाँकै एल्बम सुगमको विमोचनमा आज तपाईँ उपस्थित हुनुहुन्छ कस्तो महसुस भइरहेछ के भन्न चाहनुहुन्छ
सर्वप्रथम त कुमारजीलाई एल्बमको लागि बधाई छ र साङ्गीतिक भविष्य उज्जवल होस् मेरो शुभकामना छ हाम्रो मित्रता त खास लामो होइन यस्तै एक दुई वर्ष जति भयो होला
हजुर
दुई तिन वर्ष त्यस्तो भयो होला मेरो एउटा कविताको प्रोग्राम थियो बहराइनमा त्यो सिलसिलामा उहाँ वैदेशिक रोजगारीको रूपमा हुँदो रहेछ
है
भेट हुन्छ हाम्रो चाहिँ खास अनि त्यहाँ बसाइ चल्यो बसाइ चल्दाखेरि उहाँले यसो हाम्रो बसाइमा त्यो भेटमा उहाँले गानाहरू सुनाउनु भयो राति बसेर कार्यक्रम सिद्धेपछि अनि त्यसपछि उहाँको त्यहाँ रुममै हार्मोनियम रहेछ क्या अनि उहाँले सङ्गीतप्रतिको त्यो डिभोसन देख्दा म चाहिँ के लाग्थ्यो भने पक्कै उहाँमा केही न केही छ अनि यस्तो मान्छेहरू चाहिँ बाहिर आउनुपर्छ भन्ने मेरो चाहिँ एउटा भित्री आत्माले त्यो भनिरहेको थियो आज यहाँ हामी यो विमोचनमा जम्मा भइरहँदा त्यो मेरो एउटा उसले भनौँ न पूर्णता पाएको जस्तो महसुस भइरहेको छ म एकदम खुसी छ
अब म कुमारजीकै कुरा सुन्न चाहन्छु बहकिनी मनका साथीहरूले चाहिँ धेरै पहिलादेखि तपाईँले गाउनु भएको जिङ्गल सुन्दै आइरहनु भएको छ र कार्यक्रमको बिचतिर केही अगाडि मैले भनेको पनि छु कार्यक्रममा कि बहकिनी मनको गीत नै पूर्ण तयार भएको छ भनेर त्यो पनि प्रतीक्षा छ धेरैलाई अहिले त गीत मात्रै होइन कि त्यो गीत सहितको अरू पनि थपेर 6 गीतको एल्बम नै सुगम लिएर तपाईँ आउनुभयो यो हाम्रो लागि त खुसीको कुरा हो तपाईँ यो क्षेत्रमा सुगम साङ्गीतिक क्षेत्रमा तपाईँको उदय भएको छ यहाँबाट तपाईँ आफैलाई चाहिँ त्यो तपाईँको पुरानो सङ्घर्षको दिनहरू अनि आज आएर यो एउटा पूर्णता उपलब्धिको दिनमा आइपुग्दाखेरि कस्तो महसुस भइरहेछ
खुसी लागेको छ वास्तवमै पनि किनकि मैले यो जुन आत्मसन्तुष्टिको लागि यो प्रयासहरू गरेको छु यो आज यसले सार्थकता पाउँदाखेरि म पक्कै पनि खुसी छु यसमा
अब चाहिँ हामी यो एल्बमको विमोचनमा लाग्छौँ र एल्बमको एउटा गीत जुन बहकिने मन शीर्षकै गीत छ म यसकुमार दाईलाई यो प्ले गरिदिनको लागि अनुरोध गर्दछु दाईकै हातबाट एल्बम कुमार गुरुङको पहिलो एल्बम सुगम अब विमोचन हुन्छ
धन्यवाद धन्यवाद
कहिले समतल सागर भई रहिदिन्छ कहिले छाल भई उर्लिदिन्छ सम्हाल्नै गाह्रो भोजन बहकिने मन बहकिने मन बहकिने मन बहकिने मन बहकिने मन शायद पुराना स्मृति भित्र अल्झी रहेछ रहस्यहरू स्मृति भित्र अल्झिरहेछ रहस्यहरु सुख दुख साथै रहन्छ बिलाएर जान्छ सपना बरु सम्झी जिन्दगीका बिम्बहरु एक नास बढिरहन्छ धड्कन बहकिने मन बहकिने मन बहकिने मन बहकिने मन बहकिने मन
भर्खरै एस कुमार दाई तपाईँको हातबाट सुगम एल्बम कुमारजीको एल्बम विमोचन भयो र यो गीत टाइटल ट्र्याक नै भनौँ बहकिनी मन भर्खर सुन्यौँ तपाईँले त गीत सङ्गीतको दृष्टिकोणबाट हेर्नुहुन्छ कस्तो लाग्यो यो गीत
पहिलो कुरो त म सरप्राइज भएँ यो गीत सुनेर होइन किनभने यो गीत सुनेर भन्दा नि यो गीत गाउने गायकको बारेमा सुनेर चाहिँ किनभने यो यो कार्यक्रममा तपाईँको कार्यक्रम म स्वयं आइसकेका छु होइन हामीले कुरा गरेका छौँ लगभग एक घन्टै जस्तो कुरा गरेका छौँ मैले आफ्नो बारेमा धेरै कुराहरू बोलेको छु यो कार्यक्रम मार्फत र यो कार्यक्रम जब सुरु हुन्छ गीतबाट सुरु हुन्छ मान्छेलाई सुरुमै बाँच्छ यो गीतले यो कार्यक्रमप्रति आकर्षण जुन बढाएको छ यो गीतले जुन एउटा म्याग्नेट पावर थियो यो गीतमा होइन मैले सुनेँ सुरुमा एकदम राम्रो लाग्थ्यो कार्यक्रमको टाइटल एउटा जुन भनिन्छ नि कास्टिङ नै एकदम राम्रो बनाउनु भएको रहेछ महावीरजीले भनेर लाग्यो मलाई तर हाम्रै ब्रदरले कुमारजीले गाउनु भएको भनेर चाहिँ मलाई थाहा थिएन अब अहिले मैले यो जब यो गरेर थाहा पाएँ जब अहिले रिसेन्टली मैले थाहा पाएँ म एकदमै सरप्राइज भएँ यो कुरा किनभने यो म आफैलाई पनि मनपर्ने गीत हो होइन झन् आफ्नो प्रिय हाम्रो ब्रदरले गरेपछि त झनै अब यसलाई अझ झन् म बढी ध्यान दिनेर सुन्नेछु होइन यो गीतको बारेमा मैले धेरै भनिरहनु पर्दैन किनभने लाखौँ श्रोताको प्रिय गीत हो यो एकदम उहाँहरूको मन मस्तिष्कमा बस्न सफल छ यो गीत बाँकी गीतहरू त मैले अझै सुन्नै बाँकी छ तर आशा गर्छु जसरी यो बहकिने मनले धेरैजनाको मनलाई बहकाउन टेवा पुर्याएको छ बाँकी गीतहरूले पनि हाम्रो कुमारजीले चाहिँ त्यो मोहनी जादु चाहिँ अरू बाँकी गीतमा पनि छर्नु भएको छ भन्ने लाग्छ मलाई र स्वरमा जसरी मैले पहिला उहाँलाई भेट्दाखेरि सुनेको आवाज र अहिलेको आवाजमा फरक छ भिन्नता छ किनभने त्यतिखेर अब अलिक उमेरको कारणले पनि हुनसक्छ मान्छेको उमेरसँगै आवाज चेन्ज हुँदै जान्छ होइन अब अहिले अझ बढी खारिएर आएको मैले पाएको छु हुन त जति मान्छे गर्दै जान्छ सिक्दै जान्छ अझ बढी त्यसमा चाहिँ होइन बढी एउटा प्रकारको एउटा जुन त्यसमा आउनुपर्ने जुन खुबी हो क्षमता हो अझ बढी प्रोग्रेस हुँदै जान्छ होइन त्यो मैले पाएँ यसमा र म त भने नि म उहाँको गीत हो यो आवाज उहाँले गाउनुभएको र कम्पोज पनि उहाँले त्यस्तै मिठो गर्नुभएको छ यो गीतमा होइन र मलाई चाहिँ एकदमै मन पऱ्यो यो गाना एकदम अब यो बाँकी पनि गाना यस्तै मिठा छन् भन्ने मैले आशा गरेको छु होइन र यो गानालाई यो एल्बमलाई मैले अझ झनाझ विमोचन गर्न पाउँदा त थ्याङ्क यू
रेडियोबाट विमोचन हामीले गऱ्यौँ सुगम एल्बम कुमार गुरुङजीको एल्बम कुमारजीको घर चाहिँ लमजुङको भर्लेटार हो उहाँ वैदेशिक रोजगारीको क्रममा बहराइन पनि पुग्नुभयो त्यहाँ पुग्दाखेरि पनि हार्मोनियम चाहिँ उहाँले यतैबाट लिएर जानुभएको थियो उहाँ त्यो सङ्गीत साधन गरिरहनुहुन्छ अनि कुमारजीको त्यहाँ बहराइनमा पनि उहाँ त्यहाँको चाहिँ नाम चलेको गायक हो कुमारजी त्यहाँ कम्पिटिसनहरू पनि हुन्थ्यो क्यारे कुमारजीहरूको है अनि त्यहाँ कुमार गुरुङ भनिसकेपछि चाहिँ उहाँलाई हेर्ने नजर नै छुट्याए यो मान्छे चाहिँ एकदम है के भएको भन्ने थियो कुमारजीबाटै म केही तपाईँको साङ्गीतिक यात्राको केही कुराहरू चाहिँ साङ्गीतिक जीवन कसरी सुरुवात भयो भन्ने कुरा यतिखेर धेरै साथीहरूलाई सुनाउन चाहन्छु के भनिदिनुहोस् न
हजुर यसबारेमा जब मैले एसएलसी दिएँ गीत गाउने इच्छा चाहना मेरो स्कुल लेभलदेखि नै थियो जब मैले एसएलसी दिएँ एसएलसी लगत्तै एसएलसीको नतिजा आउनुभन्दा अघिदेखि नै मलाई चाहना थियो कि म कहिले एसएलसी सकुँ र म्युजिक सिक्न जाउँ भन्ने थियो
यो चाहिँ कति सालतिरको कुरा
2058 सालको कुरा त्यसपछि मैले एसएलसी दिएँ लगत्तै म एसएलसी दिए लगत्तै म पोखरा गएँ सङ्गीत सिक्नको लागि त्यहाँ गएर मैले आदरणीय गुरु समादरणीय गुरु भोला प्रसाद राईसँग सिकेँ त्यसपछि त्यहाँबाट सुरु भयो मेरो साङ्गीतिक यात्रा
अनि त्यही वैदेशिक रोजगारीको सिलसिलामा तपाईँ बाहिर रहँदाखेरि पनि सङ्गीतसँगै जोडेर रहनुभयो?
हजुर, त्यहाँ म 2065 सालमा गएको थिएँ रोजगारीको सिलसिलामा। त्यति बेला म गएपछि त्यस्तै दुई वर्षपछि त्यहाँ एउटा तामाङ सेवा समाज भन्ने छ सामाजिक संस्था, उहाँहरूले एउटा गायन प्रतियोगिता सुरु गर्नुभएको थियो नेपालीहरूको माझमा। त्यति बेला गाउने इच्छा भएको अब त्यस कारणले मैले पनि प्रतियोगितामा भाग लिएँ। त्यहाँ भाग लिँदाखेरि मैले बेस्ट पर्फर्मेन्सको उपाधि पाएको थिएँ, सेकेन्ड पनि भएको थिएँ त्यहाँ। त्यस कारणले मलाई अलिक उत्साह जाग्दै आयो र मैले चाहिँ आफ्नो यात्रालाई जारी राखेँ।
अघि यसदाले भन्नुभएको थियो उहाँहरूको जुन राष्ट्रव्यापी प्रतियोगिता सारेगामा गर्ने बेलामा त्यति धेरैबाट तपाईँ 8 जनासम्म सेलेक्ट गर्नुभएको थियो भनेर, त्यो लगभग 10 वर्ष अगाडिको कुरा होइन? चाहिँ 10 वर्ष अगाडिको कुमार गुरुङले साङ्गीतिक क्षेत्रमा मेरो सुरुवात या मेरो उपस्थिति होला नहोला भनेर सोच्ने र आज आएर उपस्थिति जनाइसकेको बेलामा सोच्नेमा सङ्गीतलाई हेर्ने दृष्टिकोणमा केही फरक छ?
छ। त्यति बेला एक किसिमको के हुन्थ्यो भन्दा जोस जाँगर हुन्थ्यो, उत्साह हुन्थ्यो, अनुभव थिएन, जोस जाँगर हुन्थ्यो, भोलि म केही गर्छु कि जस्तो लाग्थ्यो। तर अहिले आएर के छ भन्दा अनुभव भएपछि एक किसिमको आफ्नो आत्मसन्तुष्टिको लागि मात्रै भए पनि त गाउन भन्ने किसिमको एउटा त्यो भावना हुँदो रहेछ। त्यस कारणले पनि फरक छ अहिले चाहिँ दृष्टिकोण।
प्राय गीत सङ्गीतमा लाग्ने धेरैलाई धेरैले सोध्ने प्रश्न, मलाई पनि सोध्न मन लागिहाल्यो तपाईँलाई, किनकि आज यो एकदम महत्त्वपूर्ण दिन हो तपाईँको लागि। त्यही भएर तपाईँ यो साङ्गीतिक क्षेत्रमा चाहिँ किन लाग्नु भएको?
साङ्गीतिक क्षेत्रमा जब मैले गीत गाउँछु मलाई आनन्दको अनुभव हुन्छ, त्यस कारणले पनि म गीत गाउँछु त आत्मसन्तुष्टिकै लागि गाउँछु।
आत्मसन्तुष्टि यो फेरि निकै यो एउटै शब्दले धेरै ठुलो कुरा बोक्ने कुरा पनि हो। अनि म रावतजीपट्टि आउन चाहेँ। रावतजीसँग कुमारजी तपाईँहरू रहँदा कुनै बसाइहरूमा पनि उहाँ गीत गाउने सुनाउने तपाईँ कविता भन्ने सुनाउने त्यस्तो क्रम पनि चल्छ। कुमारजीको गीत सुनिरहँदाखेरि चाहिँ तपाईँलाई नेपाली साङ्गीतिक क्षेत्रमा कुमार गुरुङ भन्ने नामको सम्भावना कस्तो देख्नुहुन्छ?
रेकर्डेड चाहिँ सुन्न पाएको थिएन, आज चाहिँ रेकर्डेडै सुन्न पाइयो। जमघरमा त यसो सुनेको, गुनगुनाएको सुनेको, तर यो अहिले रेकर्डेड सुनिसकेपछि त्यो मैले एउटा कल्पना गरेको थिएँ उहाँको पहिलो भेटमा, त्यो चाहिँ उहाँले अहिले प्रमाणितै गरेर देखाउनु भयो कि जस्तो लागिरहेको छ मलाई। त्यो गीत सुन्दा के लाग्यो भने त्यो लोरी गाएको जस्तो, अहिले जुन हामीले सुन्यौँ त्यो अहिले विमोचित गीत, त्यो गीत सुन्दा मलाई अलिक छुट्टै फिल, अर्कै आनन्द आयो। जस्तो हाम्रो बच्चामा हजुरआमाहरूले आमाहरूले लोरी गाएर सुनाउनुहुन्थ्यो नि, त्यो सुनिरहँ जस्तो एउटा पेन किलर खाएको जस्तो क्या
नाइस,
त्यस्तो मलाई त्यो महसुस भयो। अनि यसले के कुरा प्रमाणित गर्यो भने उहाँको भविष्य निश्चित छ भने चाहिँ कम्तीमा मलाई लाग्छ
सेलिब्रिटी बन्ने, सेलिब्रिटी बन्ने कलर चाहिँ छ,
कलर चाहिँ आयो।
तपाईँ यो क्षेत्रमा रहिरहँदाखेरि कि चाहिँ अब नयाँ पुस्ता आइरहँदा, पछिल्लो पुस्ता आइरहँदाखेरि चाहिँ यस्तो चाहिँ आइदियोस् भन्ने कहिले काहीँ लाग्छ होला नि तपाईँलाई, नयाँ न्यु जेनेरेसन, त्यो चाहिँ के हुन्छ?
एकदमै लाग्छ। अहिले अब अहिलेको हाम्रो साङ्गीतिक यसरी धराशायी हुँदैछ कि तपाईँको टेक्नोलोजीको हिसाबमा चाहिँ अहिले त जसले पनि गाउन सकिँदो रहेछ नि त भन्दा एकदमै केयरलेस गरेर गीत सङ्गीतलाई लिइदिने, एकदमै हल्का तरिकाले लिइदिने, होइन बेसुरा गाउने अनि गीत कम्पोजमा मेहनत नगर्ने, लिरिक्समा कम्पोज नगर्ने। अहिले तपाईँले याद गर्नुभएको छ मार्केटमा जति पनि गीतहरू हिट भएछन् हल्का फुल्का गीतहरू हिट भइरहेछन्, एकदमै हल्का फुल्का गीतहरू, त्यसमा जुन जुन चर्चित हुन्छन् तर त्यो 2-4 हप्तामै फेरि हराउने गीतहरू छन् कि, होइन मलाई खुसी लाग्छ। आजको दिनमा पनि मैले धेरै त्यस्ता सुपरिचितको साथीहरू भेटेर आज पनि म कुनै पनि समय गाडीमा चढेर गएँ भने आजकल मेरो जेनेरेसनको धेरै मभन्दा सिनियर आर्टिस्टहरूको पनि मैले गीतहरू सुनिरहेको हुन्छु कि, होइन भनेको मतलब त्यो गीत अझै पनि अमर, एउटा जुन तरिकाको एउटा क्वालिटीको गीतहरू बनाएको हुन्छ होइन, त्यो प्रकारको गीत चाहिँ आजकल कम बन्छ किनभने बजार व्यवस्थामा उयो चाइनिज सामान बिक्री भए जस्तै गरी चाहिँ हेर्दाखेरि चट्ट राम्रो होइन तर टिकाउ नहुने खालको सिर्जनाहरू भइरहेको मैले पाएको छु होइन। तर अब यो राम्रो होइन, तर पनि भोलिको दिनमा चाहिँ सिर्जना भनेको सिर्जनाले सर्जकलाई मरिसकेपछि पनि बचाएर राख्छ होइन, त्यो कुरालाई चाहिँ ध्यान दिनुपर्ने जरुरी छ। अब त्यो कुरामा हाम्रो कुमारजीले पनि लागू गर्नुहुन्छ भन्ने लाग्छ मलाई।
कुमारजी आफैलाई चाहिँ तपाईँ सुगम सङ्गीतकै क्षेत्रमा लागिरहनु भएको छ, तपाईँले हुन्छ नि मान्छेले आफ्नो मूल्याङ्कन आफैले गर्दाखेरि त्यो आफ्नो भोइसको क्वालिटी हुन्छ, आफ्नो रुचिको कुराहरू हुन्छ, त्यो सबैको तादम्यता हेर्दाखेरि म जुन क्षेत्रमा लागेँ सङ्गीतको पनि अझ यो सुगम सङ्गीतमा त्यो चाहिँ कतिको उपयुक्त हो कतिको पर्फेक्ट हो भन्ने महसुस गर्नुहुन्छ?
मलाई एक हिसाबले जस्तो सुगम गीतहरू सुन्दा आनन्द हुन्छ त्यो हिसाबले मैले सही विधा चुनेको छु कि जस्तो लाग्छ मलाई, किनकि क्षेत्र ठुलो छ, अब त्यसमा गर्नु बाँकी नै छ धेरै चिजहरू, धेरै अनुभव सँगल्नै बाँकी छ, त्यस कारणले पनि म मलाई लाग्छ मैले ठिक विधा नै चुज गरेको छु।
कुमारजी, अब हामी अर्को यही एल्बम सुगमबाटै अर्को एउटा गीत सुन्छौँ यतिखेर, कुन गीत सुनाऊ?
हुन्छ, यति बेला म यस दाईकै शब्द सङ्गीतमा 10 वर्ष अगाडि मैले रेकर्ड गरेको थिएँ, त्यति बेला फर्स्ट रेकर्ड गरेको गीत नै यही थियो मेरो आवाजमा,
त्यही गीत स्टुडियोमा छिरेको पनि फर्स्ट टाइम हो।
हजुर, फर्स्ट टाइम त्यति बेला
त्यतिखेर मैले महसुस गरेको थिएँ कुमार त्यो माइकमा चाहिँ गाउनुभन्दा अगाडि अलिकति आफूलाई चाहिँ एकदमै डराएको जस्तो, नर्भस गरे जस्तो,
एकदम अनइजी फिल भइरहेको थियो, त्यो हेडफोन लगाउँदा पनि डुम्मा भएर होइन त्यो नसुनिने हुन्छ नि, एक प्रकारको अनौठो भइरहेको थियो मलाई।
10 वर्ष अगाडि नै यो रेकर्ड भएको गीत, अनि यो बिचमा चाहिँ तपाईँ 10 वर्षसम्म अरू रेकर्डतिर लाग्नु भएन, अरू अरू जस्तै सङ्गीत साधना रह्यो तर अन्त अन्त व्यस्त हुनु
साधना रह्यो तर मैले रेकर्ड नै गर्छु भनेर त्यस्तो लागिनँ म।
यो गीत तपाईँले 10 वर्ष अगाडिकै यो एल्बममा समेट्नुको कारण, जस्तै यसलाई फेरि रिरेकर्ड पनि गर्न सक्नुहुन्थ्यो होला, किन त्यही राख्नु भएको?
त्यो यस्तो पनि भयो कि मैले यसरी गाएको थिएँ भन्ने मलाई सम्झना हुने पर्थ्यो, मेरो आफ्नो मेमोरीको लागि मैले त्यो यसै गीतलाई
राम्रो
त्यही क्वालिटीमा समावेश गरेको छु।
हुन्छ, अब क्रममा चाहिँ हामी यही गीत नै बजाउँछौँ, सुन्छौँ, हे मायालु शीर्षकको यो गीत, यसकुमार दाईले नै शब्द अनि पनि सङ्गीत पनि उहाँकै, स्वर चाहिँ कुमार गुरुङको 10 वर्ष अगाडिको स्वर।
सजिले आँखामा आँसु दियो नि बरिले, हे मायालु छाडी गयो नि सजिले आँखामा आँसु दियो नि बरिले, तिम्रो जस्तो यो मन अरूमा कहाँ गयो र, तिम्रो जस्तो यो मन निष्ठुरी कहाँ भयो र, तिम्रो जस्तो यो मन अरूमा कहाँ गयो र, हे मायालु जिउँदै मर्यो नि सजिलै आँखामा आँसु दियो नि।
म रावतजीपट्टि आएँ यो गीत सुनिसकेपछि चाहिँ, अघि यस दाइले पनि कुरा उठाउनु भएको थियो बजारको कुरा, बजारमा चाहिँ अहिले जस्तो गीतहरू बढी चर्चामा चर्चित हुनु र लोकप्रिय हुनु चाहिँ अलि फरक कुरा हो, तर चर्चामा चाहिँ अलि हल्का फुल्का खाले गीतहरू नै बढी भइरहेको समयमा कुमार गुरुङले ल्याउनु भएको सुगम एल्बमको गीतहरू जुन शब्द को कुरा हेर्दा अलिक गरुङ्गो अलि भावनात्मक मान्छेहरूलाई बढी मनपर्ने, त्यो हेर्दा बजारसँग कस्तो होला भन्ने अपेक्षा गर्न सक्छौँ हामी?
म आफै कहिलेकाहीँ यसो कविताहरू लेख्छु, गीत लेख्छु, अलिकति गम्भीर प्रकृतिको गीतहरू सुन्छु, मलाई त अभियसली त्यो खुसी नै लाग्छ। अहिले यसरले भन्नुभएको थियो नि, अलिक फास्टफुड टाइपको गीतहरू आइरहेको माहौलमा झेझडी लाग्ने गरी कहिलेकाहीँ त फेरि त्यो नेग्लिजेन्स गरे होइन, कहिलेकाहीँ त त्यो मोनोटोनसै हुने कि होइन, खालि एकै प्रकारको गएर त्यो बेलामा अब उहाँले एउटा ब्रेक दिनुभएको छ यो सुगम सङ्गीत, त्यसमा पनि अलिक गम्भीर शब्दहरू चुज गर्नुभएको छ, त्यसको मेलोडीहरू राम्रो गर्नुभएको छ, उहाँले आफै गर्नुभएको रहेछ। अनि म जस्तो श्रोताहरूलाई चाहिँ यसले सायद राम्रै गर्ला, आनन्दै देला भन्ने लागिरहेछ। बजारको कुरा गर्दा उहाँ आफै पनि पहिला गम्भीर प्रकृतिको हुनुहुन्छ कुमारजी, उहाँको अघि भनिहाल्नुभयो एउटा आत्मसन्तुष्टिको लागि, आत्मसन्तुष्टि भनेको त को लागि ऋषिहरूले कति वर्ष तपस्या गरे, साधना गरे, त्यति गर्दा पनि नपाउने चिज हो नि त। उहाँले त्यो यसबाट आत्मसन्तुष्टि कति लिनुभएको छ, त्यसैको लागि उहाँले यो सङ्घर्ष गर्नुभएको छ। त्यस कारण पनि यो निश्चित रूपमा नेपाली सङ्गीतको अब जस्तो आफ्नो मौलिकपन होइन त्यसलाई नै यसले जोगाउँछ भन्ने, अहिले जुन हाम्रो एउटा धारबाट कति कहिले काहीँ विदेशी सुने हो कि जस्तो फिल पनि हुन्छ नि अझैलाई गीतहरू सुन्दा, अनि त्यसलाई नै एउटा जोगाउने जिम्मेवारी सङ्गीतकारहरूकै हो होइन, त्यो ट्र्याकमा चाहिँ हिँडेको जस्तो लागिरहेछ मलाई चाहिँ।
कुमारजीले अघि भन्नुभयो म चाहिँ आत्मसन्तुष्टिको लागि नै यो क्षेत्रमा छु भनेर, त्यो आत्मसन्तुष्टिको कुरामा एउटा सपना पनि जोडिन्छ नि, हरेकसँग सपना त हुन्छ नि। तपाईँले आफैलाई चाहिँ यो साङ्गीतिक क्षेत्रमा म यो ठाउँमा म पुग्नु छ भनेर त्यो एउटा सपना त्यस्तो चाहिँ के देख्नु भएको छ?
त्यस्तो मैले फलाना जस्तै भन्छु भनेर मैले आइडल त कोही राखेको छैन। भविष्यमा गर्दै जाँदा, साधना गर्दै जाँदा कुन ठाउँमा पुगौँला त्यो छुट्टै कुरा छ, तर निरन्तर साधना चाहिँ म गर्ने नै छु। मेरा क्रिएसनहरू आउने नै छन्, त्यो हिसाबले अहिले नै मेरो यो लेभल यो स्थानमा म पुग्छु भन्ने मेरो त्यो कुनै त्यो एउटा टुङ्गो छैन।
यो एल्बमको तयारीको केही कुरा पनि सुनाऊ न यतिखेर श्रोताहरूलाई, चाहिँ कसरी तयार भयो एल्बम?
यो एल्बम खासमा हामीले यो एल्बम कलेक्सन गराउने तरिकाले चाहिँ रेकर्डिङ सुरु गरेका थियौँ। त्यसमा रेकर्डिङ हुनुभन्दा अगाडि गीतहरू मैले कम्पोज गरेर राखेका थिएँ, सङ्ग्रह गरेर राखेका थिएँ। त्यसपछि हामी तिनजना, रेशम श्रीस, सेन्चुरी सुरेश गमाल र म, तिनजना मिलेर चाहिँ कलेक्सन गरौँ भन्ने हाम्रो सल्लाह थियो। त्यसपछि मलाई एक किसिमको बजार हेर्दाखेरि र गायकहरू हेर्दाखेरि यस्तो लाग्यो कि उसको प्रोफाइल के त, उसको आइडेन्टिटी के छ त, त्यो हिसाबले कलेक्सन गर्दा एउटा कुनै पनि परिचय नबन्ने मैले त्यो देखेँ। र चाहिँ पछि होइन, आफ्नो प्रोफाइलको लागि चाहिँ मैले एउटा एल्बम गर्नैपर्छ भन्ने लागेर मैले यो एल्बम गरेँ।
यसलाई यो बजारसँग जोडेर स्रष्टालाई हेर्दाखेरि बजारमा त्यो चर्चा पाउनु नपाउनुले एउटा स्रष्टाको साङ्गीतिक यात्रामा कस्तो भूमिका खेल्छ?
एकदम नै, किनभने हामीले एल्बम विमोचन गर्ने बेलाको अवस्था र अहिलेमा एकदमै फरक छ, आकाश जमिनै फरक। जस्तै आज हामी एफएम स्टेसनबाट विमोचन गर्दैछौँ, पहिला हामीले एल्बम विमोचन गर्दाखेरि एल्बममा लगानी हुने पैसा त विमोचनमा लगानी हुन्थ्यो, विमोचन गर्दा खर्च हुन्थ्यो होइन, पाहुनाहरू गेस्टहरू बनाउने टिभी च्यानल रेडियो च्यानल, किनभने क्यासेट आउनुभन्दा अगाडि त कमिङ सुन भनेर हाम्रो पोस्टर भएको फोटो चाहिँ क्यासेट पसलमा आउँथ्यो, टिभीमा ट्रेलर फ्याँकिन्थ्यो कमिङ सुनर गीतको टुक्रा टुक्राहरू राखिएर। तर अहिले यति बजार यस्तो खालको साँगुरिएर गएको छ कि यस्तो भएको छ कि लगानी धेरै तर रिटर्न कम होइन। अब सिर्जना त गर्ने तर सिर्जना पनि तपाईँको मनले चाहेर हुनेवाला होइन, यहाँ भनेको हर चिज अहिले यति कमर्सियल भएको छ, पैसा बिना केही पनि पाइँदैन। अनि म्युजिक भिडियो त्यतिखेर हामीले बनाउँदाखेरि 15,000 म्युजिक भिडियो बन्थ्यो, आजकल म्युजिक भिडियो 2,00,000 हाराहारीमा पर्छ। एल्बम तयार पार्नुभन्दा पनि बाहिरी खर्चहरू बढी हुने भयो कि, र उपलब्धि पनि छैन। र सबभन्दा सजिलो अहिलेको अवस्थामा चाहिँ अहिले जसरी हाम्रो कुमारजीले गर्नुभयो यसरी मिडियामै आएर, यो त मैले त पहिला गरेको थाहा छैन, मलाई सायद अरूले गर्नुभयो होला, यो पहिलो हो, नितान्तै सरल सहज राम्रो, जसले गर्दा सर्जकलाई अप्ठ्यारो नपर्ने सहज तरिकाले डाइरेक्ट अडियन्सको माझमा पुग्न सकिने, यो एकदम यो माध्यम त पहिला त मेरो दिमागमा आउँदै आएन यो आइडिया त। यदि मैले यो आइडिया मैले पहिला थाहा पाएको भए म पनि यही गर्थेँ होइन, डाइरेक्ट श्रोता दर्शकको उसमा जान सकिने। तर अहिले अब त्यही हो, हामीले अब कम्पिटिसन मार्केटको हिसाबमा गर्दाखेरि चाहिँ के छ भने, अहिले चाहिँ पहिलाको दाजामा सहज माध्यम के छ भने युट्युब फेसबुक गुगल्सहरू धेरै भएको हुनाले राम्रो उत्कृष्ट गीतलाई एउटा म्युजिक भिडियो नयाँ शैलीको होइन समयले मागेको म्युजिक भिडियो बनाएपछि एउटा त्यसले एउटा एक प्रकारको एउटा भाइरल होइन क्रिएट गर्छ त्यो प्रडक्टले भनौँ न। त्यसले गर्दाखेरि चाहिँ सहज नै माध्यमहरू छन्, तर त्यसको लागि पनि त्यो असर पार्नको लागि चाहिँ गीत आफैमा बोलियो हुनु जरुरी छ। आजकल पहिलाको जस्तो चाहिँ नि क्यासेट बेचेर गीत गाएर पैसा कमाउला आवश्यकता पुरा गराउँला भन्ने अवस्था चाहिँ छैन, तर एक प्रकारको इस्टाब्लिस भइसकेपछि चाहिँ नि के गर्न सकिन्छ भने एफलाई राम्रो गायक है भनिसकेपछि दर्शक श्रोताले खोजी गर्छन्, खोजी गरिसकेपछि एउटा सर्जकले एउटा स्थान त पाउँछ नै, पैसा भन्ने कुरो सर्जक एउटा इस्टाब्लिस भइसकेपछि पैसा आफै पछाडि लागेर आउँछ।
कुमारजी अब अर्को गीत पनि सुगम एल्बमबाटै हामी अगाडि सुनाउन चाहन्छौँ र म चाहिँ तपाईँलाई के पनि अनुरोध गर्छु भने अब जुन गीत हामी सुनाउन गइरहेका छौँ त्यो तपाईँले त्यसको स्थायी चाहिँ गाइदिनुहोस् न।
हस्, अब मलाई एकदमै मन परेको मेरो आफ्नै कम्पोजिसनमा जुन गीतलाई मैले हार्मोनियममा गरेको थिएँ, बाँकी जुन पहिला सुरुमा बजाइयो भकिने मन त्यस गीतलाई मैले बिना हार्मोनियम बिना गिटार मलाई त्यो गीतको शब्दले छोएपछि मेरो मस्तिष्कमा आफै आफ आएको टोन हो त्यो यो गीत जुन छ अहिले बजाउन लागेको त्यो गीत चाहिँ मैले हार्मोनियम मार्फत गरेको त्यही गीत सुनाउँछु म। एक नदी भाइ हाम्रो सेन्चुरी सुरेश कमालज्यूको शब्द
र तपाईँले यो भनिरहँदाखेरि म जोडिहाल्छु, अघि हामीले जुन बहकिने मन नै बजायौँ यसको शब्द चाहिँ सिन्चुरी सुरेश गमाल र रेशम सुरेशको हो है, स्वर सङ्गीत तपाईँको।
हजुर,
अब हामी एक नदी त्यो सुन्छौँ, यसको सङ्गीत तपाईँको, त्यसपछि शब्द सिन्चुरी सुरेश गमाल।
हजुर हजुर,
हुन्छ
हुन्छ, म त्यसको सुरु गर्छु।
एक नदी भई बग्थ्यौँ हामी तर छुट्यौँ कसरी, एक नदी भई बग्थ्यौँ हामी तर छुट्यौँ कसरी, दुई किनार भई मभन्दा अरु तिम्रो लाग्छ नथियो मभन्दा अरु तिम्रो लाग्छ नथियो तिमी भन्दा अर्को मेरो लाग्छ सारथी भई हिँड्थ्यौँ हामी तर छुट्यौँ कसरी सारथी भई हिँड्थ्यौँ हामी तर छुट्यौँ कसरी दो बाटो भई तो 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 बाटो भई एक नदी भई बग्थ्यौँ हामी तर छुट्यौँ कसरी दुई किनार भई दुई किनार भई दुई किनार भई दुई नयन भई दुई नयन भई दुई नयन भई तो बाटो
यो गीत भर्खरै हामीले सुन्यौँ सुगम एल्बमबाटै कुमार गुरुङको नयाँ एल्बम सुगम र यही एल्बमसँगै विधिवत रूपमा नेपाली साङ्गीतिक क्षेत्रमा उहाँको प्रवेश कुमार गुरुङजीको हामी बहकिने मनमा आज यही विषयमा कुरा गरिरहेका छौँ र यो एल्बमको विमोचन नै आजै बहकिने मनबाटै गऱ्यौँ हामीले रेडियो प्रोग्रामबाटै एल्बमको विमोचन गऱ्यौँ हामीसँग गायक नायक एस कुमार हुनुहुन्छ यसरी अहिलेको पुस्ताको सेलिब्रेटी कवि रावत हुनुहुन्छ र कुमार गुरुङजी आफै हुनुहुन्छ हामी कुराकानी यही विषयमा गरिरहेका छौँ अब करिब त्यति धेरै समय छैन हामीसँग त्यही भएर म रावतजीबाट चाहिँ तपाईँले कुमारजी यो क्षेत्रमा लागिरहँदाखेरि उहाँको अगाडिको बाटो कतिको सहज कतिको अप्ठ्यारो कस्तो देख्नु भएको छ केही भन्न सकिन्छ
यो उहाँले जुन विधा रोज्नुभयो त्यो सहज चाहिँ होइन सहज विधै होइन यो सिर्जना भनेको एउटा साधनाको विधा हो मैले सुनेको यो क्लासिकल म्युजिकलाई 300 वर्ष आइ चाहिन्छ अरे भन्ने कति सुनेको थिएँ कि अब हामी त्यहाँ त्यो डेफ त्यति गहिराइ हुन्छ अरे होइन भनेपछि यसको मतलब के भने यो बाटो पक्कै सहज छैन अब उहाँको साधना उहाँको सङ्घर्षले कति भ्याउनुहुन्छ कति सक्नुहुन्छ उहाँकै हातमा हो उहाँको आवाज चाहिँ एउटा पुरानो ट्रेनमा सुट गर्ने टाइपको यो स्वरलाई अब आधुनिकीकरण गर्न जरुरी छ पुस्तान्तर हुँदै जाँदा हामीले चल्न पनि सक्नुपर्छ तर यो भनेर होइन कि धरती नै त्यो आफूले टेकेको जमिन छोडेर होइन एउटा खुट्टा चाहिँ हाम्रो मौलिक सङ्गीत के हो एउटा खुट्टा त्यहाँ टेकेर हामीले सङ्गीतलाई आधुनिकीकरण लैजाँदै गर्दा राम्रो होला नि मलाई
समय सापेक्ष हुनु जरुरी हो
यसमा थप्दै दाइले केही यस दाइको केही हामीले कुराकानीको क्रममा नआएको र तपाईँलाई कुमारजीको बारेमा भन्न मन लागेको उहाँको साङ्गीतिक करियरको बारेमा केही छ भनेर
यही हो म यही चाहन्छु कि यो सिर्जनाले कुमार गुरुङलाई दोहोऱ्याएर विदेश जानुपर्ने अवस्था सिर्जना नगरोस् अब स्वदेशले नै उहाँलाई एउटा सर्जकको रूपमा एउटा कलाकारको रूपमा चाहिँ इस्टाब्लिस गराउनेछ भन्न चाहन्छु र त्यो सिक्दै जाँदाखेरि गर्दै जाँदाखेरि जानिने कुराहरू हुन् होइन अब त हामी एउटै फिल्डमा छौँ मैले जानेका कुरा र अरू धेरै साथीहरूले बुझेका कुराहरू उहाँलाई टेवा पुग्नेछ सहयोग पुग्नेछ होइन शुभकामना भन्न चाहन्छु आउँदा दिनहरू उहाँको उज्जवल छ
कुमारजी करिब अन्त अन्ततिर आइसकेका छौँ यो सुगम एल्बम अरू अब बहकिने मन प्रसारण हुने 110 भन्दा बढी रेडियोका साथीहरूले आफूले पनि यो एल्बमका गीतहरू बजाउन चाहनुभयो भने उहाँहरूले कसरी प्राप्त गर्ने
यदि उहाँहरूले चाहेको खण्डमा मिडियाहरूले बजाउन चाहेको खण्डमा मेलिङ एड्रेस पठाउन सक्नुहुन्छ हामी उहाँहरूलाई फरवर्ड गर्नेछौँ गीतहरू भौगोलिक हिसाबले जहाँ जहाँ म पुग्न सक्छु म आफै जानेछु त्यहाँ
त्यसो भए बहकिनी मनकै फेसबुक पेजमा उहाँहरूले गीतको डिमान्ड गर्नुभयो, मैले दिन अनुमति छ मलाई। त्यसो भए त झन् खुसीको कुरा भयो। सबै जो साथीहरू हुनुहुन्छ उहाँहरू रेडियोका साथीहरूले त्यसरी पनि प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम सुनेर बस्ने साथीहरू, आज हामीले बहकिनी मन मार्फत नै कुमार गुरुङजीको एल्बम सुगम विमोचन गऱ्यौँ। गायक तथा नायक एस कुमार, यसै गरी कवि रावतले विमोचन गर्नुभयो यो एल्बमलाई। र तपाईँहरू धेरैले महसुस गर्नुभएको कुरा, बहकिनी मनकै परिवारको एकजना सदस्य कुमार गुरुङ, बहकिनी मनको जिङ्गल जुन सुरुमा बस्थ्यो कहिले समतल सागर भइरहिदिन्छ भनेर, त्यो तपाईँले मैले हामी सबैले सुन्न थालेको धेरै भयो। र त्यही आवाजका धनी कुमार गुरुङजी, उहाँ स्वर मात्रै होइन सङ्गीत पनि गर्नुहुन्छ आफै, उहाँले लिएर आउनुभएको यो एल्बम सुगमले नेपाली साङ्गीतिक क्षेत्रमा एउटा यस्तो डोब राख्न सकोस् जुन डोब कालान्तरसम्म पनि नमेटियोस् भन्ने बहकिनी मनबाटै हामी त्यो कामना गर्न चाहन्छौँ। यो विमोचन कार्यक्रममा विमोचनमा सहभागी भइदिनु भएकोमा म यस कुमार दाई रावतजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
थ्याङ्क यू महावीरजी, रावतजी र विशेष गरी कुमार ब्रदर, तपाईँ दुवैजनालाई धन्यवाद र कुमार ब्रदरलाई चाहिँ शुभकामना र बधाई पनि।
अब चाहिँ बहकिनी मनको आजको श्रृङ्खलाको अन्तमा हामी आइसकेका छौँ। कार्यक्रम बहकिनी मन थाहा संसार नेटवर्क मार्फत तपाईँ देशभरिका 110 बढी रेडियोहरूबाट सोमबार राति 9:18 जाँदा सुन्न सक्नुहुन्छ। विभिन्न अनलाइनहरूबाट पनि तपाईँ हाम्रो यो कार्यक्रम युट्युबमा पनि सुन्न सक्नुहुन्छ, फेसबुक पेजमा पनि राख्छौँ। आजको श्रृङ्खलाबाट चाहिँ म महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि ओझेल पर्छु। हस् जान्छु, अर्को हप्ता आउँछु। नमस्कार।